что вообще работает?
Собор Голубился.
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدًا عبده ورسوله أما بعد قال الله تبارك وتعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اعلموا أنما الحياة الدنيا لعب ولهو وزينة وتفاخر بينكم وتكاثر في الأموال والأولاد عن عقبة بن عامر رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم خير النكاح أيسر صدق الله المولانا العظيم وصدق رسوله النبي الأمي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين أما بعد قال الله تبارك وتعالى قال الله تبارك وتعالى إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد محترم بزرگو اور دوستو گزشتہ جمعہ نکاح اور شادیوں کے بارے میں اور بڑی بڑی مہنگی اور دھوم دھام شادیوں کے بارے میں بات کی تھی. مہنگی سے مراد یعنی کہ وہ شادیاں جو عین خلاف شریعت ہیں, جس میں پیسہ ایسی جگہوں پہ ضائع کیا جائے جہاں پہ ضرورت نہیں اور وہ نہ اس کے لیے سرمایہ کاری ثابت ہوتی ہے. وہ ایسا پیسہ ہوتا ہے کہ وہ بہت تھوڑی دیر میں بہت زیادہ پیسہ بہت ہی تھوڑی دیر میں ضائع ہو جاتا ہے, تباہ و برباد ہو جاتا ہے. اور یہ جو کہا جاتا ہے کہ یہ زندگی میں بار بار نہیں آتا, یہ دن ایک مرتبہ ہوتا ہے, ونس ان اے لائف ٹائم, تو ہو سکتا ہے کہ یہ ونس ان اے لائف ٹائم ایک مرتبہ ایسی شادی کر کے ہم اللہ تبارک تعالیٰ کو ہمیشہ ہمیشہ کے لیے ناراض کر دیں. ہو سکتا ہے کہ اس کی شادی جو ہے اس میں انتہائی بے برکت ہو اور ہوگی, کیونکہ حدیث پاک میں اس کا بتا دیا گیا ہے. آپ صلی اللہ علیہ وسلم کی پاک تعلیم سے یہ پتہ چلتا ہے کہ ایسی شادیوں میں تو ہے ہی بے برکتی, اس میں برکت ہو ہی نہیں سکتی الا کے بعد میں انسان توبہ کر لے اور پھر کوئی اللہ کے راستے میں اچھا خرچ کرے اور اس سے توبہ کرے. یہ پوچھا گیا تھا, سوال ہے کہ آخر کار اتنی مہنگی شادی کی وجہ کیا ہوتی ہے؟ اگرچہ کھانا ہے کہ کھانا کھلایا جائے مہمانوں کو, اچھا کھانا ہو تو ویسے بھی کھلا دیا جا سکتا ہے, جیسا کہ گزشتہ جمعہ میں بیان کیا گیا کہ ولیمہ کے موقع پہ, ولیمہ سنت ہے, نکاح ایسا ہو جو سنت کے مطابق ہو, ولیمہ بھی سنت کے مطابق ہو جس میں خوب کھانا کھلایا جائے اور اس میں باقی خرافات نہ ہو اس میں. تو اس لیے ہو سکتا ہے, اپنے لیے ایک چیز ہوتی ہے, ایک ہوتی ہے کسی کو دکھانے کے لیے, اور ایک ہوتی ہے کہ شاید وہ تو خیر اخیرلی بات ہے جو اصل ہونی چاہیے کہ اللہ کو دکھانے کے لیے. تو اس میں ایک بات نقطے کی اول ہے, وہ یہ ہے کہ انسان اگر کسی کو متاثر کرتا ہے, یہ اب یہ نقطہ والی بات ہے, اس کو ہم نے سمجھنا ہے, متاثر کرنا. اور یہ پھر زیادہ تر نوجوانوں میں پائی جاتی ہے, یعنی جو چھوٹی عمر کے بچوں میں اور نوجوانوں میں, اور بڑوں میں بھی یہ بات پائی جاتی ہے, مختلف انداز ہوتے ہیں اس کے. اس میں یہ ہوتا ہے کہ انسان کی فطرت کے اندر یہ ہو سکتا ہے کہ کسی کو متاثر کرنا, مقابلہ کرنا, متاثر کرنا, اور ایک دوسرے سے بڑھ چڑھ کر کرنا. اور یہ ہم سب کو پتا ہے کہ ایک دوسرے سے بڑھ چڑھ کر انسان کتنا کر سکے گا, کیونکہ اگر میں ایک شاندار بڑی وقار والی زندگی, شاہانہ زندگی گزاروں گا, ہو سکتا ہے کہ دنیا کے اندر مجھ سے زیادہ کوئی شاندار اور زیادہ شاہانہ طور پر رہتا ہو کوئی. یہ تو عین ممکن ہے کہ اگر میں فخر کروں اور تکبر کروں اور شو آف کروں کہ میرے پاس یہ بڑا محل ہے, بڑی کوٹھی ہے, میرے پاس یہ بڑی سواری ہے, میرے پاس بہت مہنگی مہنگی چیزیں ہیں, تو اس سے بھی زیادہ اور ہیں. یہ تو دنیا کی دوڑ لگی ہوئی ہے. اللہ پاک نے جو قرآن پاک کی آیت میں جو میں نے بھی تلاوت فرمائی ہے, اعلموا انما الحیات الدنیا لعب ولہو وزینۃ وتفاخر بینکم وتکاثر فی الاموال والاولاد. اور آگے اللہ پاک فرماتے ہیں کہ اس میں ایک دوسرے کے ساتھ مقابلہ ان چیزوں میں نہ کرو, کسی کے پاس زیادہ ہے زینت, کسی کے پاس زیادہ ہے دولت, مال دولت, بچے, فیملی, یہ تو دنیا کا لہو لعب ہے. اللہ پاک فرماتے ہیں وَسَارِعُوا إِلَى مَغْفِرَةٍ مِّن رَّبِّكُمْ وَجَنَّةٍ, کہ اگر مقابلہ کرنا ہے تو دوسرے کے ساتھ مقابلہ کرو جنت میں جانے کے لیے اور اللہ کی مغفرت کی طرف, کہ مجھے اللہ کی مغفرت مل جائے, مجھے جنت حاصل ہو جائے, مجھے اللہ اور اللہ رسول صلی اللہ علیہ وسلم کی رضا مجھے مل جائے, حاصل ہو جائے. اصل یہ متاثر کرنے والی بات ہے. آیا کہ ہم نے کبھی یہ سوچا ہے کہ میرے اس میرا جو انداز ہے اور جو میرے اعمال ہیں اور جو میں کام کر رہا ہوں, آیا کہ اس سے اللہ پاک دیکھ کر راضی ہو رہی ہیں؟ اصل یہ ہے, لوگوں کو متاثر کرنا, یہ ہم سب جانتے ہیں, اچھی طرح جانتے ہیں کہ ہم کسی کو متاثر کر بھی نہیں کر سکتے, کسی کو متاثر کرنا یہ ہو بھی نہیں سکتا. اور اس میں پھر کئی مسائل ہیں. اگر ہم ساری مسائل میں تفصیل میں جائیں کہ ہم متاثر کرنا چاہتے ہیں, اس کی کئی میں مثالیں بیان کر سکتا ہوں, مختصر میں مثالیں آپ کو دوں گا, اس سے انشاءاللہ بات سمجھ میں آئے گی کہ انسان کا ذہن کیسے ہوتا ہے, اس کی سوچ کیسی ہوتی ہے. مثلا ایک خوشبو لے لیں آپ, عطر لے لیں, خوشبو, پرفیوم لے لیں. ایک شخص صبح اٹھتا ہے اور وہ پرفیوم اپنے اوپر لگاتا ہے, عطر لگاتا ہے, ہو سکتا ہے, کوئی ضروری نہیں ہے, ہو سکتا ہے کہ وہ صرف اپنے لیے کر رہا ہو کہ مجھے یہ سمیل اس کی اچھی لگتی ہے, کہ اس کی خوشبو بڑی زبردست ہے, اور دل میں وہ سوچ رہا ہے کہ اس کی خوشبو تو اتنی زبردست ہے کہ بس واہ 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 کرتا رہتا ہے وہ. اور یہ بھی اس کے ساتھ ساتھ ہو سکتا ہے کہ وہ اس کے دل کے اندر یہ سوچ پیدا ہو جائے کہ یہ جو خوشبو ہے یہ تو اتنی زبردست ہے کہ آج جس کے آگے سے میں گزروں گا نا, سارے کے سارے مجھے کمپلیمنٹ کریں گے, مجھے میری تعریف کریں گے سارے, اور اس خوشبو کی تعریف کریں گے اور مجھے بڑا زبردست کہیں گے کہ یہ آج آپ نے کیا لگا رکھا ہے, ایسی زبردست خوشبو. تو انسان یہ سوچ کر باہر نکلتا ہے, بازار میں جاتا ہے, اور اکثر یہ بھی ہوتا ہے کہ جو آدمی خوشبو لگاتا ہے, خوشبو ہوتی ہے, تو لوگ اس کو کئی دفعہ نہیں کہتے کہ تم سے اچھی سمیل آ رہی ہے, خوشبو آ رہی ہے, ان کو پتہ ہوتا ہے. اور اگر وہ ان کو خوشبو اچھی نہ لگے تو پھر تو بالکل نہیں وہ کہتے. اب یہ متاثر کرنے کے لیے بازار میں جا رہا ہے, दुकानों पे जा रहा है, शादी पे जा रहा है, किसी की दावत पे जा गया हुआ है या गई हुई है, अब वहां जिसको ये मुतासर कर रहा है, हो सकता है कि ऐन ये खुशबू उनके बिल्कुल उनके मिजाज के खिलाफ हो, उनको पसंद ही ना हो। और कुछ ऐसे होते हैं कि उनको वो खुशबू इतनी उससे नफरत होती है कि उनको वो कहते हैं ये क्या इसने मुसीबत लगा रखी हुई है, और वो इंसान दिल दिल में सोच रहा है कि मैं सबको मुतासर कर रहा हूं। ये यंगस्टरों में ज्यादा होता है, और ये बात जबरदस्त है बयान, बच्चों को हम समझाते रहते हैं कि वो ऐसा हेयर कट करते हैं कि सारे लोग मुतासर होंगे। और अजीब बात यह होती है कि कई दफा कोई इंसान को ऐसा काम करता है कि उसको कोई देखता भी नहीं है। किसी ने कोई घड़ी अच्छी पहन रखी है, और बच्चों में अक्सर आदत होती है कि वो बार बार उसको हाथ हिलाएंगे कि कोई देखे मेरी तरफ। और अजीब बात यह है कि आप दुनिया की बात कर रहे हैं, दीन की तरफ आ जाएं। कई दफा ये भी होता है कि कोई इंसान इमाम कुरान पाक की तिलावत करता है नमाज में, कहीं भी हरमैन में, तो एक तिलावत आपके हां यानी आपको इतनी पसंदीदा होती है कि आप कहते हैं कि ये तिलावत सबको पसंद होगी। हालांकि ऐसी बात नहीं होती। दूसरा आदमी कहता है कि नहीं मुझे ये तो पसंद नहीं है, और आप हैरान होते हैं कि अच्छा आपको पसंद क्यों नहीं है। आप हैरान होते हैं बल्कि ताज्जुब करते हैं कि आपको ये वाली कुरान पाक तो सबको पसंद है। वो कहते हैं हाँ है, मगर मुझे इसकी तिलावत ज्यादा बेहतर लगती है, ज्यादा अच्छी लगती है। हालांकि आपके लिए उसकी तिलावत इतनी मतलब मुतासर देह नहीं होती, या आपको वो प्लेन लगती है, यानी कि बिल्कुल सादा लगती है। तो दुनिया के अंदर तो ये टेस्ट है, और हम इसको जानते भी हैं, हम इस बात को जानते भी हैं। कई दफा को इंसान को ऐसा लिबास पहन लेता है, बच्चों में अक्सर बाहर निकलते हैं तो समझते हैं आई एम लुकिंग कूल, ये होता ना, मैं तो आज बड़ा जबरदस्त लग रहा हूं, बड़ा कूल लग रहा हूं, अब तो सारे मुझे स्कूल पे कहेंगे, कॉलेज यूनिवर्सिटी में, क्या वाह वाह क्या पहन रखा है तूने। वो जाता है और सब कहते हैं फिट है मुंह तेरा, ये क्या पहन रखा है तूने। दिल में सोचते हैं कि ये क्या मुसीबत है, तो बेहतर था घर से निकलता ही ना। तो इंसान में दिल में सोच रहा हो मैं तो पता नहीं क्या बन गया, ओहो हो हो। और ऐसे गाने भी होते हैं, अल्लाह माफ फरमाए मैं तो इस बात में नहीं जाता, गाने भी ऐसे होते हैं कि लोग वो गाने सुनते हैं और गाड़ियों में जाते हैं फुल ब्लास्ट लगाकर वो गाना चला रहे होते हैं, साथ वाला बैठा कानों में उंगलियां दे रहा होता है कि ये ओह हो 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 हो, उसके दिल को तकलीफ हो रही थी, ये क्या मुसीबत है, और वो समझ रहा है कि सारे लोग मुझसे मुतासर हो रहे हैं। अब ये बात हम सब जानते हैं कि हम समझते हैं वो जो आदमी है वो समझ रहा है कि एवरीबॉडी इज इंप्रेस्ड, मुतासर हो रहे हैं, एंजॉय कर रहे हैं, दे आर एंजॉइंग द म्यूजिक लाइक आई एम एंजॉइंग इट। हालांकि ये नहीं पता उनको उल्टी आ रही है, क्या आ रही है, वो एक साइड पे जाकर क्या कर देते हैं कि यार ये क्या गंदा म्यूजिक इसने लगाया हुआ है, और वो उस पर डांस कर रहे हैं। इसी तरह आज शादियों का हाल है, दुल्हा दुल्हन वो जाते हैं और वो ये समझ रहे हैं कि हमारी गाड़ी सब देखेंगे कि बड़ी जबरदस्त गाड़ी है, और वो औरत समझती है कि मेरा आज देखो लहंगा, और हालांकि ये समझ क्यों रही है, अस्तग़फिरुल्लाह अस्तग़फिरुल्लाह अस्तग़फिरुल्लाह, ये समझ क्यों रही है कि आज मुझे सारे देखेंगे। आज तो आजकल तो वो क्या उसको कहते हैं कोंड, वो निकालते हैं, वो तो आजकल वो है ही नहीं है, वो जो पर्दा है घूंघट है, जजाकला घूंघट, तो वो तो घूंघट वाला तो आजकल खत्म हो गया सारा। पहले शादियां होती थी तो मुझे किसी शख्स ने बताया, एक बुजुर्ग ने हाजी साहब ने, कहते हैं कि हमने अपनी बीवी को देखा सुहाग रात में, घूंघट उठाया तो देखा, पता ही नहीं था कौन है, औरत ही कौन है। मैं कहा हाजी साहब आजकल नहीं है ऐसे, सॉरी। और ये वैसे भी शरीयत के खिलाफ भी है कुछ, इतना भी नहीं होना चाहिए, अल्लाह माफ फरमाए, ये कोई सुन्नत नहीं है ये बात। वो मैंने हाजी साहब को समझाया, मैं कहा आजकल के बच्चों को ऐसे नहीं चलता काम कि वो घूंघट उठाएं तो उनको नज़र आए उस दिन, नहीं नहीं पहले कुछ बातचीत करनी पड़ती है 10 मिनट 15 मिनट बच्चों को एक दूसरे को थोड़ा सा इजाज़त है इसकी, पता करना चाहिए। खैर अब तो घूंघट वाला हिसाब ख़त्म हो गया है, वो तो पहले उतरा होता है, अस्तग़फ़िरुल्लाह मैं नहीं कहता बाहर वाले, खैर छोड़ो। तो अब ये शादी के दिन ये किसको दिखा रहे हैं? अब इसमें कितनी चीजें होती हैं, यकीन करें किसी को याद नहीं रहती, किसी को याद ही नहीं रहती, बाद में किसी को याद नहीं रहती। मुझे अब कोई पूछे आप इतनी शादियों में गए हैं, जी हम तो इसलिए जाते हैं जी, एक तो दावत पे जाना पड़ता है, अगले इतना बुरा महसूस करते हैं, वो तो मस्जिद में क्या मौलवियों से बिल्कुल ही कट ऑफ हो रहे हैं कि जी ये तो है, ये तो खत्म कर दो, ये लाइन बना दो। तो हम तो चलो वहां जाकर कुछ बयान कर देते हैं, को उनको चलो कुछ ना कुछ समझ में आ जाएगी, इससे ताल्लुक रहता है कि चलो इन लोगों ने जो ये काम शुरू किया हुआ है अगर ये भी हम खत्म कर देंगे तो इनकी तो अलहदा दुनिया बन जाएगी, और ये फिर जो इनका दिल करेगा करेंगे। तो वो थोड़ा सा कहते हैं फ्रेंडशिप रखनी पड़ती है, और ये बयान भी ठोकने पड़ते हैं जरा। फिर होता ही प्यार मोहब्बत से कि देखें ये बात छोड़ दें, ये किसकी जरूरत नहीं है, आप ये जो इतनी गाड़ियों का और ये कुछ कर रहे हैं इसकी जरूरत नहीं है। वो मैंने पिछले हफ्ते मिसाल दी थी ना आपको वलीमे की, उसमें ये खुराफात नहीं होती, ना गाड़ियों का, ना स्टेज का, ना लहंगे का, शेंगे का, ना म्यूजिक होता है, और ये जितनी चीज वो खाना खूब खिलाते हैं, हजारों को खिला देते हैं, सब कुछ होता है वहां पे। जो असल रूह है निकाह की वलीमे की, खाना खिलाना, मज़ेदार लच्छेदार खाना खिला देना। क्योंकि अगर ये वाली शादियां होंगी तो इससे क्या होगा कि बड़ी खुशियों वाली लाइफ होगी, मैरिज लाइफ आया कि उसके बाद लोग मियाँ बीवी बड़े खुश होंगे, घरों में बड़ा अमन सुकून होगा, बड़ी बरकत होगी। नहीं, जो हदीस पाक में नहीं पढ़ी, आमिर रज़ियल्लाहु ताला फरमाते हैं आप सल्लम की ने फरमाया जिसका मफहूम है कि खैरुन निकाह अयसरु, वो सबसे बेहतरीन वो निकाह है जिसमें सबसे कम तकल्लुफ हो, आसानी सादा हो। आप सल्लम का फरमान है, पाक फरमान है, इसका हम इनकार नहीं कर सकते। दुनिया इधर के उधर हो सकती है, आपने फरमा दिया कि जो निकाह जिसमें तकल्लुफ ना हो वो सबसे बेहतरीन निकाह होता है, और सबसे बदतरीन वो निकाह होता है शर्रु ताम, सबसे ज्यादा बदतरीन वो वलीमा होता है जिसमें गरीबों को ना बुलाया जाए, सिर्फ अमीर आए। यह हदीस पाक है, सही हदीस है, शर्रु ताम फरमाया आप सल्लम ने, और जिसमें तकल्लुफ हो उसमें सबसे ज्यादा बेबरकती होती है। तकल्लुफ का मतलब है सबको तकल्लुफ में डालना, खुद भी तकल्लुफ में, सारी उम्र का कमाया हुआ सारा का सारा एक मिनट के अंदर उजाड़ देना, फिर उसके बाद सारी उम्र कमाना, ना शादी में कोई फायदा, ना मियाँ बीवी में कोई उसमें कोई खुशी, ना आपस में कोई मोहब्बत, ना प्यार। अच्छा फिर उसके साथ ये होता है कि आप सारे लोगों को तो नहीं बुला सकते, कितनी लिस्ट बनाएंगे। अब ये उसमें मैं आपको बता रहा हूँ उसकी जो मनफी चीज़ें हैं, मनफी तो वो है ही, सारी मनफी सिरे से मनफी है, उसका बिगिनिंग भी अव्वल भी आखिर भी सारा मनफी है, मनफी है कि आप कितने लोगों को बुलाएंगे, कितने रिश्तेदारों को। कोई ना कोई बीच में होगा जरूर कि वो कहेगा कि मुझे नहीं बुलाया जी, मुझे नहीं बुलाया। फिर इस किस्म की शादियों को बड़ी बुरी नजर लगती है, बहुत बुरी नजर लगती है, हासिदीन होते हैं, ये नजर लगती है, जादू करते हैं। एक वाक्या मैं बयान नहीं करना चाह रहा था, अब मेरे जहन में आया कि इस तरीके से उसको बयान किया जाए कि ऐसी शादियां हुई हैं, यहां भी आप जानते होंगे। मैं उस आदमी के लिए जब भी मैं कब्रिस्तान जाता हूं मैं उसके लिए हमेशा दुआ करता हूं उसका नाम लेकर, क्योंकि मेरे सामने ये सारा कुछ हुआ, मैं उसको हमेशा याद रखता हूँ, रोजाना उस मेरे जहन में होता है वो इंसान, और उसके लिए खूब दुआ करता हूँ। बेचारी की शादी हुई, उसने जो भी किया अल्लाह पाक उसको माफ़ फरमाए, बस शादी के फौरन बाद ही बीमार हो गया, विद इन 2-3 ईयर्स ऐसा उसको ज़बरदस्त कैंसर हुआ। उसने कहा भी था कि आई वेंट टू सी फ्यूचर, मैं देखना चाहता हूँ मेरा फ्यूचर हो, मेरे बच्चे हो, मेरा करियर हो। बड़ा पढ़ा लिखा हुआ इंसान था, मैं ज़्यादा तफसील में नहीं जाऊँगा, अच्छा नहीं लगता। फौत हो गया, बिल्कुल यंग उम्र थी, शादी अभी हुई थी, और उन्होंने ज़बरदस्त शादी की, ऐसी कि किसी ने ऐसी देखी नहीं होगी। वो ऐसी नज़र लगी, नज़र ही लगी होगी, अल्लाह बेहतर जानते हैं, جب بھی میں قبرستان جاتا ہوں اس کا نام لے کر دعا کرتا ہوں, میں روزانہ اس کے لیے دعا کرتا ہوں کہ یا اللہ اس کی مغفرت فرما, اس کی بخشش فرما, اے اللہ کتنا اچھا بچہ تھا, چھوٹی عمر میں ہمارے بچوں کی طرح تھا, کتنی عمر ہوگی 25-30 سال کی عمر ہوگی, ود ان 2-3 ایئر شادی کے بعد, دھوم دھام شادی کے بعد وہ بیچارہ اب قبروں میں پڑا ہوا, قبر میں ہے اب اس وقت. اس کے لیے دعا کریں اللہ پاک اس کی مغفرت فرمائے. کتنا اس کے خواب تھے بیچارے کے, کتنے ڈریمز تھے فیوچر کے, کیا ہوا, کچھ نہیں, خاک میں مل گیا. ابھی مجھے ایک مولانا بتا رہے تھے, ہم گئے دبئی میں تو انہوں نے ایک دن کے اندر 2-3 چیزیں دیکھی مختصر. کہتے ہم ایک قبرستان میں گئے تو ہم نے اپنی آنکھوں سے دیکھا سامنے ایک, ہمیں بتا رہا تھا بندہ, کہتا ہے کہ یہ قبر جو ہے نا, یہ والی قبر بالکل اس پہ کوئی نشان نہیں تھا, اور ان علاقوں میں عرب علاقوں میں نشان نہیں زیادہ لگاتے, وہ بادشاہ کی ہو چپڑاسی کو وہ کوئی نشان نہیں ہوتا. تو اس وہ کہتا ہے یہ قبر, یہ جو سارے ہیں نا بڑے بڑے برج خلیفہ یہ بڑے, وہ یہ بلینئر تھا, یعنی اربا کھربا پتی تھا یہ آدمی, بلینئر تھا, نو ملینئر نہیں بلینئر, کچھ شیخ تھا کہتا. اور اس کے آگے جو نا اس کے سر کی طرف آگے یہ والی قبر, یہ اس کا ورکر تھا. یہ دیکھو سامنے نظر آ رہا ہے انسان کو یہاں کے, اس کو حق الیقین ہے وہی, وہ وہاں بھی وہی ہے اس کا ورکر اور وہ آپ بھی وہی ہیں. ورکر کا مطلب ہے کہ کوئی ملازم تھا, یعنی ان کنسٹرکشن میں ملازم تھا, فوت ہو گیا, اس کی قبر وہاں اس بلینئر کی قبر یہاں ہے. یہ ہے دنیا بھائی میرے. تو انسان کیا سوچتا ہے, کیا کرتا ہے, شادیوں پہ کتنا اجاڑتا ہے, کیا کچھ کرتا ہے, خاک میں مل جانا ہے. اصل تو یہ ہے ایک دوسرے کے ساتھ سبقت ہونی چاہیے اچھے کاموں میں, اور اگر کاپی کرنا ہے تو ان کو نہ دیکھیں جن کی شادیاں بڑی دھوم دھام سے ہو رہی ہیں, کیونکہ یو کی ناٹ کمپیٹ, وہ اس سے وہ دوسرا اس سے بھی آگے ہوگا, اور دوسرے تو دنیا کا پھر چلتا رہے گا, دیر از نو اسکائی ایز اے لمٹ, کہاں تک پہنچو گے, کیا کرو گے. تو اس دوسرے کے ساتھ سبقت کرنی ہے, اور ایک دوسرے کے ساتھ اچھے کاموں میں. عورتیں یہ نہ کہیں کہ اس کا اتنا تھا میرا بھی ایسے ہونا چاہیے, دیکھنا یہ چاہیے کہ اس کا آپ صلی اللہ علیہ وسلم کے سنت کے مطابق تھا میرا بھی ہونا چاہیے. اچھے کاموں میں اچھے لوگوں کی اچھے کام کی کاپی کرنی چاہیے, نہ کہ غلط کاموں میں. اور سبقت ایک دوسرے کے ساتھ کرنی چاہیے قرآن پاک کی تلاوت میں, کہ اس نے ایک آیت یاد کی ہے میں نے 2 آیتیں یاد کرنی ہے, اس نے 3 کی ہے میں نے 4 کرنی ہے. اب اس دن شادی کے دن ساری خرافات ہوتی ہیں, کوئی چیز نہیں وہ چھوڑتے, حتیٰ کہ پھر اینڈ پہ جا کر جانور بن جاتے ہیں ڈانس فلور پہ, پھر وہاں عورت مرد, اس میں ایک نہیں دو نہیں, آپ خود ہی لسٹ بنا لیں کہ اس میں کتنی منفی چیزیں ہیں اور کتنی چیزیں اس میں جگناہ والی ہوتی ہیں اس دن, یعنی کوئی چیز نہیں چھوڑی جاتی اس دن, پاگل ہو جاتے ہیں. اور آپ دیکھیں یقین کریں اس میوزک کو آپ بند کر دیں اور ان کی ویسے شکلیں دیکھیں جو ایسے لگتا ہے جیسے شیاطین ناچ رہے ہیں ڈانس فلور پہ, مرد عورت ڈھولکیاں اور یہ پاگل ہو جاتے ہیں پاگل. اب آپ مجھے خود بتائیں کہ اس میں کوئی برکت ہوگی ایسی شادی میں, نہیں ہوگی. اور اس دن کوئی وہ دلہا اپنے دلہن کو اس دن نہیں دیکھتا, اس دن یہ پورا دن, کیونکہ وہ سٹیج پہ بیٹھا ہوتا ہے دلہا اس طرف تو نہیں دیکھتا نا, اپنے دلہن کی طرف ساری دنیا دیکھتی ہے. جب وہ واک ان ہوتا ہے دلہا اپنی دلہن کی طرف نہیں دیکھتا, نہ تصویر اتارتا اس دن, دلہا کوئی تصویر نہیں اتارتا, ساری دنیا اتارتی ہے اور مزے لے کر جی بھر کے اتارتی ہیں, اور پھر کہاں پہنچتی ہیں. اور آج کل اللہ معافی اللہ حفاظ کرے, آج کل یہ جو آرٹیفیشل انٹیلیجنس ہے, جو مرضی جس کا جو مرضی بنا دے, آپ میری شکل لے کر جو مرضی بنا دے کہ اس نے یہ کہا یہاں بیٹھ کر, سارا کچھ یہ آج کل کا جو سب سے نیا فتنہ ہے, سب سے اللہ معافی حفاظت کرے, جو مرضی آپ بنا دے, جس مرضی کی آواز لے لے, ادھر سے ادھر بنا دے, جو مرضی کر لیں. وہ ٹھیک کہتے تھے نا بزرگ, پہلے بزرگ کے یہ تصویریں اور یہ میوزک وغیرہ اور یہ ساری چیزیں, یہ نہ کرو یہ نہ کرو, اور آج سمجھ میں آ رہی ہیں یہ باتیں. اس دن دلہا اپنی دلہن کو سارا دن نہیں دیکھتا بےچارہ, ساری دنیا دیکھتی ہے, تصویریں اتاری جاتی ہیں, ویڈیوگرافی ہوتی ہے, اس پہ بڑا پیسہ ختم ہوتا ہے. ایک نواب تھا, اس کا واقعہ ایک عالم دین نے بتایا. اس نے بڑی انڈیا کا مہاراجہ بہت بڑا ایک نواب تھا, اس نے ہندو تھا, اس نے شادی کی, वही मुतासर करने के लिए जो मैंने शुरू में बयान किया, मुतासर करने के लिए, जो भी शो ऑफ करने के लिए, क्योंकि हमने ये देखना हमेशा कि जो मैं ये काम कर रहा हूँ अल्लाह मेरी तरफ देखकर आज खुश हो रहा है कि नहीं हो रहा है, इज़ अल्लाह हैप्पी विथ मी, मैंने जो ये अमल किया है, खेमे जाए दुनिया, मखलूक मखलूक कहती है नहीं कहती, आई डोंट केयर, मेरा अल्लाह मुझसे आज राजी है कि नहीं है, आज जो मैंने पहना हुआ है, जो आज मैं अमल मैंने आज किया है, शाम को देख इंसान अल्लाह मेरा राजी था इससे कि नहीं, अल्लाह मुझसे राजी था कि नहीं, डिड अल्लाह लाइक इट, अल्लाह मुतासर हुए हैं या नहीं, वॉज अल्लाह इंप्रेस्ड बाई मी। बात तो ये है, एक ऐसा लेवल आता है इंसान का जब आदमी अपने से बाहर हो जाता है, अपने लिए नहीं करता, किसी और के लिए नहीं करता, सिर्फ वहदहु ला शरीक लिए करता है, ये है अल्लाह का वली, ये है कअन्ना का तरा, ये है एहसान का दर्जा, जब इंसान अब से बाहर हो जाता है अब्दियत, वो कुरान पाक की तिलावत करता है, एक है लोग सुनते हैं, एक है उसको आप मजा आता है, एक है उसको आप मजा नहीं आता, ना किसी को दिखाता है, सिर्फ अल्लाह को सुनाता है, सिर्फ सिर्फ अल्लाह को सुनाता है कि अल्लाह मेरा सुन रहा है, ये है सबसे ऊंचा दर्जा, हम अल्लाह पाक हम सबको नसीब कर दे ये दर्जा कि सिर्फ और सिर्फ अल्लाह के लिए करता है, अपना नफस भी एक साइड पे कर देता है, उसको अपने आप को भी मजा नहीं आ रहा होता, खुद को नहीं मजा आ रहा है, उसको ये मजा आ रहा है कि अल्लाह को मजा आ रहा है, अल्लाह को मुझ पर मोहब्बत आ रही है, प्यार आ रहा है, और वो कब है, कुल इन कुंतुम तुहिब्बून अल्लाह फत्तबिउनी युहिब्बुकुम अल्लाह, जब तुम इत्तबाए रसूल करोगे अल्लाह तुम पर खुद मोहब्बत करेंगे, तुम्हें मोहब्बत की निगाहों से देखेंगे, अल्लाह हमें मोहब्बत की निगाह से देख रहा है कि नहीं, देख रहा है कि नहीं, ये सवाल है, लोग देखें या ना देखें, वो नवाब ने बड़ी धूमधाम से शादी की है, फिर उसके बाद उसने सबको दो हफ्ते सबको जोड़े दिए, कपड़े के कंगन दिए, सोने के जेवर दिया, और बड़ा धूमधाम से दो हफ्ते उसने खाना खिलाया, फिर उसके बाद रवाना किया सबको, पुराने दिन थे, उसने एक आदमी को अपने जो उसका नौकर चाकर थे उनको कहा गलियों में कूचों में बैठा दिया कि छुप कर आप जो है फसलों में छुप कर देखना कि यहां से रास्ते से जो गुजरेंगे मेरे बारे में क्या बात करते हैं, क्या कहते हैं, कैसी थी शादी, एक वहां से वो अपनी पंजाबी में कहते हैं गड्ढा, वो जा रहा था तो वो ऐसे होते थे इकट्ठे 20-25 लोग होते, एक बैल वगैरह होते, बैल गाड़ी कह लें, तो वो आगे जाकर फंस गए, नीचे गारा था उसमें उसके पहिए फंस गए, अब वो बाहर निकले, उनके पास सब कुछ था, कुदवाल है ना, कुदवाल वो नहीं होती स्पेड, वो नहीं था, अब वो बातें शुरू कर दी, बड़ा आया नवाब, बड़ा आया नवाब, उसको इतनी नहीं अकल आई कि हमें सबको एक कुदवाल दे देता कि आज हम इसे यहां से निकल जाते, क्या शादी की है, खाक की है उसने शादी, ये ले लो जी, क्या कहते हैं, बढ़ गया बस, ये हो गया जी, वो पठानों वाली बात, क्या मिला उसको नवाब को, कुछ भी नहीं मिला, क्या मिला, भूल जाएंगे बाद में, खत्म हो जाएगा, ना गाड़ी याद आएगी, ना कोई चीज याद आएगी, खाना तक नहीं याद आता कि खाना क्या था उसने, प्यार मोहब्बत याद आता है, वो बच्चे जिनको प्यार मिलता है वो याद आता है, ये दुनिया की चीजों में। आखिरी बात यहां पर खत्म करता हूं कि अंग्रेज इसके बारे में क्या कहता है, अंग्रेजों, एक इंग्लिश में इसको पढ़ूंगा, इसमें मैंने स्टडी की है काफी लंबी चौड़ी कि व्हाट डज द इंग्लिश मैन से द वाइट मैन इन शादी के बारे में, आप कहते हैं ना जी मौलवी हम आप कुरान हदीस बताते हैं, अंग्रेज क्या कहता है, अंग्रेज कहता है एक्सट्रावेगेंट वेडिंग्स रिजल्ट इन इंक्रीज्ड स्ट्रेस एंड डिस्ट्रैक्शन, कि महंगी शादियों से इसका नतीजा होता है स्ट्रेस और डिस्ट्रैक्शन, Expensive weddings bring financial consequences felt for years. जो मैंने बात कही उसकी वजह से इतना नुकसान होता है कि जिंदगी भर की स्ट्रेस हो जाती है, माली यानी माली जो है उसको परेशानी रहती है सारी उम्र बाद में। Expensive weddings are not necessarily more beautiful. ये कोई जरूरी नहीं है कि वो ज्यादा खूबसूरत हो, यानी वही मुतासर वाली बात कि उससे कोई मुतासर होता हो। और आखिरी बात जो अंग्रेज ने इस पर बड़ी तहकीक की है, अंग्रेज बड़ी तहकीक करता है, एक्सपेंसिव वेडिंग्स ऑफन रिजल्ट इन शॉर्टर मैरिजेस, यानी बहुत थोड़ी देर उनकी, यानी जो महंगी होती है शादियां लोगों की नजरों में आते हैं वो थोड़ी देर ही निकल जाती हैं। बिलीव इट नॉट देर इज एविडेंस दैट मैरिज ड्यूरेशन इज इनवर्सली एसोसिएटेड विद स्पेंडिंग ऑन द एंगेजमेंट रिंग एंड वेडिंग सेरेमनी, यानी उसका उससे ताल्लुक है कि जो लोग बहुत ज़्यादा खर्च करते हैं एंगेजमेंट रिंग पे खर्च करते हैं, डायमंड रिंग्स पे, और बहुत ज़्यादा महंगी शादियां करते हैं, इसका ये असर होता है कि उनकी उनकी शादियों में बिल्कुल ख़त्म हो जाती हैं, फिनिश हो जाती है, उस पर बहुत असर होता है। कपल्स हु स्पेंड लेस, कपल्स, ये आखिरी बात इस पर ख़त्म करता हूँ, कपल्स हु स्पेंड लेस ऑन देयर सेरेमनी आर मोर लाइकली टू रिमेन टुगेदर लॉन्गर। यानी एक होता है, ऐसे भी होते हैं जिनकी सादा, ये तो दुनिया का निज़ाम है कि उनकी जो बड़ी धूमधाम शादियाँ होती है बड़ी कामयाबी हो जाती हैं, मगर इसका मतलब ये तो नहीं है कि हम करते ऐसी कर सकते हैं, या जिनकी सादा शादी होती है उनकी तलाकें नहीं होती, उनकी भी हो सकती हैं। मगर जो आम मतन होते हैं कि जिन जिन्होंने सादा शादियाँ की हैं, कम खर्च किया है, उनकी शादियाँ बहुत देर तक रहती हैं, बड़ी कामयाब रहती हैं। तो इन शादियों से बाज आ जाएं, अपने आप को भी और अपने दोस्त अहबाब को इस बयान को आगे पहुंचाएं, और इसको खुदा के वास्ते, अल्लाह के वास्ते, इन शादियों पे थोड़ा सा कंट्रोल करें, ब्रेक लगाएं, उनको कहें कि ये शादियां हमने अटेंड ही नहीं करनी, हम सब एहतजाज कर लेते हैं, प्रोटेस्ट कर लेते हैं, हमने शादियों पे आना ही नहीं है, आपने ऐसी शादी करनी है, हमने आना ही नहीं है। भाई क्या फ़ायदा तुम्हारी ऐसी शादियों का, हमने आना ही नहीं है। तो बहरहाल अल्लाह पाक उनको उनको हिदायत दे, हम सबको हिदायत दे, इसकी कोई ज़रूरत नहीं है, वलीमा खिलाना है खूब खिलाएं, मुझे भी बुलाएं, वो मालीन अल प्लाक सुन अदा कर।
اکبر اللہ اکبر اللہ اکبر اللہ اکبر اشہد ان لا الہ الا اللہ اشہد ان لا الہ الا اللہ اشهد ان محمد رسول الله اشهد ان محمد رسول الله حي على الصلاة حي على الصلاة حي على الفلاح حي على الفلاح الله أكبر الله أكبر لا
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله بالحق بشيرا ونذيرا بين يدي الساعة من يطع الله ورسوله فقد رشد واهتدى ومن يعصهما فإنه قد غوى فإنه لا يضر إلا نفسه ولا يضر الله شيئا إن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وإن خير الأمور عوازمها وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار أما بعد قال الله تبارك وتعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وسارعوا إلى مغفرة من ربكم وجنة عرضها السماوات والأرض أعدت للمتقين وقال الله تبارك وتعالى اعلموا أنما الحياة الدنيا لعب ولهو وزينة وتفاخر بينكم وتكاثر في الأموال والأولاد عن عقبة بن عامر رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم خير النكاح أيسره صدق الله المولانا العظيم وصدق رسوله النبي الأمي الكريم ونفعني وإياكم بالآيات والذكر الحكيم إنه تعالى جواد كريم ملك بر رؤوف رحيم الحمد لله رب العالمين والصلاة والسلام على رسوله الأمين أما بعد فيا معشر المسلمين قال الله تبارك وتعالى إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم صل على جميع الأنبياء والمرسلين وعلى سائر الصحابة والتابعين وعلى عبادك الصالحين اللهم انصر الإسلام والمسلمين في كل مكان خصوصا في فلسطين اللهم أعز الإسلام والمسلمين اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات عباد الله ورحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى
عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله تعالى اعلى واولى واعز وجل وتم واهم واكبر
صفوں کو درست مانیں اپنی ریڈیو کو لائن پہ صفحہ لائن پہ رکھ لیں پلیز پٹ یور ہیلز آن دی وائٹ لائنز اینڈ سٹریٹن یور روز
اشهد ان محمد رسول الله اشهد ان محمد رسول الله حي على الصلاه حي على الصلاه حي للفلاح حي للفلاح قد قامت الصلاه قد قامت الصلاه الله اكبر الله اكبر لا اله الا الله
الله اكبر الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين يا أيها الذين آمنوا لا تأكلوا الربا أضعافا مضاعفة واتقوا الله لعلكم تفلحون واتقوا النار التي أعدت للكافرين وأطيعوا الله والرسول لعلكم ترحمون وَسَارِعُوا إِلَى مَغْفِرَةٍ مِنْ رَبِّكُمْ وَجَنَّةٍ عَرْضُهَا السَّمَاوَاتُ وَالْأَرْضُ أُعِدَّتْ لِلْمُتَّقِينَ الَّذِينَ يُنْفِقُونَ فِي السَّرَّاءِ وَالضَّرَّاءِ وَالْكَاظِمِينَ الْغَيْظَ وَالْعَافِينَ عَنِ النَّاسِ والله يحب المحسنين والذين إذا فعلوا فاحشة أو ظلموا أنفسهم ذكروا الله فاستغفروا لذنوبهم ومن يغفر الذنوب إلا الله ولم يصروا على ما فعلوا وهم يعلمون أولئك جزاؤهم مغفرة من ربهم وجنات تجري من تحتها الأنهار خالدين فيها ونعم أجر العاملين الله أكبر
سمع الله لمن حمده
الله أكبر الله أكبر الله أكبر
الله أكبر الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين اعلموا أنما الحياة الدنيا لعب ولهو وزينة وتفاخر بينكم وتكاثر في الأموال والأولاد كمثل غيث أعجب الكفار نباته ثم يهيج
ثم يهيج فتراه مصفرا ثم يكون حطاما وفي الآخرة عذاب شديد ومغفرة من الله ورضوان وما الحياة الدنيا إلا متاع الغرور سابقوا إلى مغفرة من ربكم وجنة عرضها كعرض السماء والأرض أعدت للذين آمنوا بالله ورسله ذلك فضل الله يؤتيه من يشاء والله ذو الفضل العظيم الله أكبر سمع الله لمن حمده الله أكبر الله أكبر الله أكبر الله أكبر السلام عليكم ورحمة الله السلام عليكم ورحمة الله آئندہ کل ہفتے کے دن بڑی مسجد میں ظہر کی نماز کے بعد حج کا پروگرام ہے حج کا پروگرام کا مطلب ہے کورس ہے پچھلے ہفتے بھی تھا اور کل آئندہ کل بھی جن کا ارادہ ہے حج پہ جانے کا تو جیسا کہ بیان میں بھی یہ کہا گیا کہ کسی نے شادی نکاح کرنا ہو تو اس کو اس کے مسائل سیکھنے چاہیے کسی نے نماز پڑھنی ہے اس کی نماز کی نمائش کے سیکھنے چاہیے مسائل کسی نے تجارت کرنی ہو کسی نے حج پہ جانا ہو روزے رکھنے ہیں زکوٰۃ دینے ان کے مسائل کو سیکھنا چاہیے حج پہ جانا ہو اس کے مسائل کو سیکھا جائے اور انکل سلیم کے لیے بھی دعا فرمائے اللہ تبارک تعالیٰ ان کو صحت کاملہ عاجلہ مستمرہ دائمہ نصیب فرمائے جتنے بھی بیمار ہیں ہسپتالوں میں ہیں گھروں میں کہیں بھی ہیں اللہ پاک سب کو شفا عطا فرمائے اور جو فوت ہو چکے اللہ پاک ان کی بخشش اور مغفرت فرمائے اللہم صلی علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید اللہم بارک علی محمد وعلی آل محمد کما بارکت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید اللهم أنت السلام ومنك السلام تبارك ربنا وتعاليت يا ذا الجلال والإكرام اللهم أعنا على ذكرك وشكرك وحسن عبادتك ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين اللهم اشف مرضانا ومرضى المسلمين اللهم اشف مرضانا ومرضى المسلمين اللهم إنك عفو كريم تحب العفو فاعف عنا يا كريم ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا يا مولانا إنك أنت التواب الرحيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين